अब हाम्रो भूकम्प पछाडिको जीर्णोद्धारका कामहरू त निरन्तर भइ नै रहेका छन्। त्यो बाहेक हामीले अब अहिले चाहिँ विशेष गरी सम्भावित विश्व सम्पदा सूचीमा रहेका हाम्रा 15 ठाउँहरू छन्। ती सम्भावित सम्पदा विश्व सम्पदा सूचीमा रहेका स्थानहरूको चाहिँ जति पनि त्यहाँ काम गर्ने स्थानीय सरकारको प्रदेश सरकारको प्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरू सबैलाई राखेर हामी अहिले सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ युनेस्कोसँग मिलेर, र यो कार्यक्रम निरन्तर भइरहेको छ एउटा कुरा। अर्को चाहिँ हामी अब लामो समयदेखिको प्रयास गरिरहेछौँ जनकपुरको राम जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्नको लागि पनि प्रयास भइरहेको छ, र यसै सन्दर्भमा हामी विभिन्न चरणका छलफलहरू प्रक्रियाहरू अगाडि बढाएका छौँ, र छिटै नै हामी यसलाई चाहिँ अब संरक्षित स्मारकको रूपमा घोषणा गर्ने गरी काम गरिरहेको छ। वास्तवमा यो 18 अप्रेललाई चाहिँ अन्तर्राष्ट्रिय विश्व सम्पदा दिवसको रूपमा एउटा साइट्स एन्ड मोनुमेन्ट्स डे भनेर पनि यसलाई मनाइन्छ, र यो वर्षको नारा चाहिँ इमर्जेन्सी रेस्पोन्स फर लिभिङ हेरिटेज इन द कन्टेक्स्ट अफ डिजास्टर एन्ड कन्फ्लिक्ट भन्ने छ। होइन, अब यो भनेको चाहिँ अब कस्तो हो भन्दाखेरि हाम्रो जति पनि सम्पदाहरू छन् ती सम्पदा वास्तवमा अरू देशका सम्पदाहरूभन्दा फरक सम्पदाहरू, हाम्रो सम्पदा चाहिँ जीवित सम्पदाहरू जहाँ हामी नियमित रूपमा पूजा आजा गर्छौँ, होइन हामी मूर्ति नभनेर देवता भन्छौँ, र त्यसमा हाम्रो भावनाहरू सम्बन्धहरू जोडिएको छ। र भूकम्प पछाडि चाहिँ हामीलाई धेरै चुनौती पनि आयो, सँगसँगै अवसर पनि भयो, त्यस्ता सम्पदाहरू संरक्षणको लागि हामीलाई नयाँ सिकाइ पनि भयो, नयाँ भोगाई पनि भयो, र स्थानीय समुदायसँग जनसमुदायसँग मिलेर संरक्षणका प्रयासहरू कसरी गर्न सकिन्छन् भन्ने कुरामा हामी अहिले काम गरिरहेका छौँ। भूकम्प पछाडि चाहिँ हाम्रो करिब करिब हामीले सुरुमा अध्ययन गर्दाखेरि 920 सम्पदा चाहिँ क्षतिग्रस्त भएको भन्ने प्रारम्भिक डेटा आएको थियो। त्यसमा पछि गएर 215 गुम्बा पनि थपिए, र त्यसमध्येबाट हामीले अहिलेसम्म सम्पन्न गरेको चाहिँ 815 हो। तर फिगरमा हेर्नुभयो भने अझै पनि 310 सम्पदा पुनर्निर्माण गर्न बाँकी जस्तो देखिन्छ। तर गुम्बाको हकमा चाहिँ कस्तो छ भन्दाखेरि धेरै चाहिँ नबनाउनु पर्ने अवस्थाका पनि छन्, जुन चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो पुरातात्विक मापदण्ड अनुसार 100 नपुगेका गुम्बाहरू पनि छन् हामीलाई आएकोमा। होइन, जुन पुरातत्व विभागले 100 पुराना पुरातात्विक महत्त्वका सम्पदाहरूको मात्रै काम गर्ने भएको हुनाले त्यो आधारमा हेर्दाखेरि अब उचित बजेट व्यवस्थापन र जनशक्ति व्यवस्थापन भएमा हामी अब 2 चाहिँ अझै लाग्ने जस्तो देखिन्छ। किन भन्दाखेरि चाहिँ अझै पनि जस्तै हामीले विगतदेखि नै 2 भनेको धेरै समय भइसक्यो भन्ने कुरा म पनि मान्छु, होइन 2 सक्छौँ भनेको हामीले, तर कस्तो भइदियो भन्दाखेरि बिचमा चाहिँ निर्माण व्यवसायबाट कहिले काहीँ सही समयमा काम नहुँदा, होइन भनेका सामग्रीहरू काठ लगायतका सामग्रीहरू सही समयमा उपलब्ध नहुँदा, र 30 काम गर्ने कालीगढहरूको पर्याप्त उपलब्धता नहुँदा चाहिँ यो कामहरूलाई हामीलाई छिटो छरिटो रूपमा सम्पन्न गर्न समय पक्कै लागेकै हो। र त्यसमध्ये पनि केही मोनुमेन्टहरूको काम गर्दा गर्दै मुद्दामा अदालतमा विचाराधीन अवस्थामा रहेका छन्, त्यसले गर्दाखेरि पनि अझै केही चुनौतीहरू हामीलाई छन्। तर पनि पुरातत्व विभागले सही समयमा काम सम्पन्न गर्ने गरी अगाडि बढाइरहेको छ आफ्नो योजनाहरू। अब अहिलेको मुख्य रूपमा भनेको चाहिँ अलिकति यो खरिद प्रक्रिया नै हो एउटा ठुलो चुनौती हामीलाई चाहिँ, किन भन्दाखेरि खरिद प्रक्रियाको अहिलेको व्यवस्था अनुसार हामीले सबैभन्दा लोएस्ट बिडलाई नै दिनुपर्ने अवस्था छ, तर त्यो चाहिँ कहिले पनि हाम्रो सम्पदा जिम्मेदारको हकमा त्यति प्रभावकारी देखिँदैन, किनभने त्यसमा चाहिँ जो पनि आएर समावेश हुनु पाउने भयो। यसले गर्दा चाहिँ कतिपय अवस्थामा सम्पदा नबुझेको निर्माण व्यवसायीहरू आइदिने र लोएस्ट बिडलाई चाहिँ हामीले चाहिँ अवार्ड गर्नुपर्ने अवस्थामा हाम्रो सम्पदाको सही मर्म चाहिँ हुन नसक्ने अवस्था यद्यपि विद्यमान छ, र यसलाई चाहिँ हामीले सम्बोधन गरिदिनको लागि उपल्लो निकायमा पनि हामीले यो विषयमा जानकारी गराएका छौँ, र आशा गरौँ यो खरिद संशोधन भएमा पक्कै पनि सम्पदा मैत्री भएर आउनेछ भन्ने मैले विश्वास लिएको छु। अब अहिले चाहिँ हामीले हाम्रा जति पनि भएका काठमाडौँ उपत्यकाका विशेष गरी विश्व सम्पदा क्षेत्रका 3 दरबारहरू, होइन बौद्ध मन्दिरहरू र हिन्दू मन्दिरहरू गरेर हाम्रो 7 साइटहरू छन्, यो समग्र एउटै काठमाडौँ उपत्यका विश्व सम्पदाभित्र परेका सातवटा क्षेत्रहरू हुन् होइन। यसमा चाहिँ हामीले चाहिँ विभिन्न समूह उपसमूहहरू हामीले गठन गरेको छौँ आन्तरिक रूपमा त्यसको म्यानेजमेन्टको लागि, र त्यसमा पुरातत्व विभाग होइन, त्यस पछाडि नगरपालिकाहरू चाहिँ हामी मिलेर त्यसमा के प्रब्लम भइरहेछ भन्ने कुरा समाधान गर्नको लागि हामी समय समयमा त्यसको छलफल बैठकहरू सञ्चालन गर्छौँ, एउटा पक्ष त्यो भयो। र अर्को चाहिँ सँगसँगै हामीले के पनि लगिरहेका छौँ भने हाम्रो जति पनि त्यस क्षेत्रका सम्पदाहरूको इन्भेन्ट्री छ, जुन सूचीकरण छ, त्यसलाई चाहिँ अहिले हामीले अध्यावधिक गरिरहेका छौँ, र त्यो अध्यावधिक चाहिँ अब हामी कागजमा मात्रै सीमित नगरेर त्यसलाई हामी डिजिटाइज गरेर अब चाहिँ सकेसम्म सबैको पहुँचमा हुने गरी हामीले वेब पोर्टलहरू पनि तयार गरिरहेका छौँ। केही चाहिँ आइ पनि सकेको छ बाहिर, अब यो सबैले हेर्न पनि सक्नुहुन्छ। त्यसरी चाहिँ हामीले चाहिँ अब सम्पदाहरूको सूचीकरणलाई अध्यावधिक पनि गरिरहेका छौँ। वास्तवमा एकदमै यसको लागि यो सहरीकरणले विशेष गरी काठमाडौँ उपत्यकाको हकमा त ठुलो समस्या नै भइसकेको छ, र कहिलेकाहीँ हामीलाई सडक विस्तारकै क्रममा पनि त्यहाँ परेका सम्पदाहरूलाई जोगाउन निकै हम्मे हम्मे परिरहेको अवस्था छ, सबै निकायहरूसँग समन्वय गर्नको लागि, र सबैले चाहिँ त्यसको मर्म बुझिदिएर चाहिँ जति पनि विकास निर्माणका कामहरू हुन्छन् त्यसमा चाहिँ सबैभन्दा पहिले चाहिँ सम्पदा भएको क्षेत्रमा हामीले चाहिँ हेरिटेज इम्प्याक्ट एसेसमेन्टको व्यवस्था गरेका छौँ, त्यो प्रोसिडर लागू गरेका छौँ। जसरी हामीले अरू प्रोजेक्टहरूमा इआइए गर्छौँ, त्यसै गरी चाहिँ एउटा एचआइए पनि सम्पदा क्षेत्रमा त्यस्ता विकास निर्माणको काम हुँदाखेरि गर्ने प्रावधानलाई चाहिँ हामीले अनिवार्य रूपमा पालना गर्न सक्यौँ भने हाम्रो सम्पदा संरक्षणमा एउटा महत्त्वपूर्ण पहल कदमी हुन सक्थ्यो भन्ने मैले विश्वास लिएको छु। यो 70s 80s को दशकमा त अत्याधिकै थियो, तर अहिले चाहिँ अब प्रविधिका कारणले स्थानीय समुदाय जागरुक भएको कारणले सम्पदाप्रतिको आफ्नो त्यो लगावको कारणले गर्दाखेरि त्यो अवस्था अहिले छैन। अब अहिले चाहिँ हामीलाई ठुलो चुनौती चाहिँ कहाँनिर छ भन्दाखेरि अवैध रूपमा विदेश पुगेका जति पनि हाम्रा चाहिँ सम्पदाहरू छन्, भगवानहरू हुनुहुन्छ, उहाँहरूलाई फिर्ता ल्याउनको लागि चाहिँ हामीलाई ठुलो चुनौती भइरहेको छ। त्यो हाम्रो भन्ने थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा हामीले आफ्नो दस्तावेजहरू तयार गर्न नसक्दा त्यस्ता सामग्रीहरू फिर्ता ल्याउनु चाहिँ हामीलाई कठिनाइ भइरहेको छ, र पनि हामी चाहिँ यस्ता सामग्रीहरू धेरै नै फिर्ता ल्याउने प्रयास गरिरहेको छौँ, भइरहेको पनि छ। त्यो चाहिँ 70s 80s दशकमा चाहिँ यो अवैध बाटो बढै गएको मानिन्छ। अब त्यसलाई कसले कसरी लग्यो भन्न त म पनि यकिनसाथ सक्दिनँ होइन, तर त्यो चाहिँ इलिगल रूपमा विदेशिएका। मैले अघि पनि भने अहिले जस्तै यहाँहरूले हेर्नुभयो भने हामीले एउटा heritage.gov.np सुरु गरेको छौँ, जसलाई हामी चिम्स पनि भन्छौँ। त्यसमा झन्डै 1200+ सम्पदाहरू हामीले इन्ट्री गरिसकेका छौँ, र यो सार्वजनिक रूपमा यहाँहरूले अवलोकन नै गर्न सक्नुहुन्छ। र त्यस लगत्तै हामीले अरू केही यस्ता चाहिँ वेब बेस्ड प्रोग्रामहरू तयार गर्दैछौँ, जसमा चाहिँ अब हाम्रो सोच चाहिँ कस्तो छ भने यदि कुनै स्थानीयले कुनै ठाउँमा कुनै सम्पदा बिग्रिरहेको मर्मत गर्नुपर्ने अथवा नयाँ चिज कहीँ देखियो भने उहाँहरूले चाहिँ एउटा फोटो खिचेर त्यसमा राखिदिनु भयो भने त्यो चाहिँ पुरातत्व विभागलाई समयमै जानकारी हुने र त्यसमा चाहिँ हामीले सम्बोधन गर्न सक्ने गरी त्यसरी एउटा वेब बेस्ड एप्लिकेसन तयार गर्न खोजिरहेछौँ, र आशा गरौँ छिटै नै हामी यो डिजिटलसँग जोडिएर अझै राम्रो र यसलाई ब्याकअपको पनि त्यतिकै व्यवस्था गर्नु जरुरी छ। यी कामहरूलाई हामीले प्राथमिकता साथ अगाडि बढाएको छ। युनेस्कोसँग त हामी एकदम एउटै सिक्काको दुईवटा पाटा भने जस्तै नै काम गरिरहेको छौँ। यहाँको काठमाडौँ उपत्यकाको त्यस सँगसँगै लुम्बिनीको जति पनि हाम्रो सांस्कृतिक विश्व सम्पदाहरू छन् यिनीहरूलाई चाहिँ संरक्षणको लागि गरिएका हाम्रा प्रयासहरूलाई चाहिँ हेरिदिने एउटा नियामक निकाय पनि हो युनेस्को, र त्यो सँगसँगै हाम्रो चाहिँ विभिन्न क्यापेसिटी डेभलपमेन्टका कुराहरू र अन्य तालिमका कुराहरू सँगसँगै हामीलाई हुने अरू प्राविधिक सहयोगहरू पनि युनेस्कोबाट भइरहेकै छ, र यसलाई चाहिँ हामी एकदमै राम्रो सहकार्यमा अगाडि बढाइरहेको छौँ। एउटा प्रक्रिया छ, विश्व सम्पदा सूचीमा राख्नुभन्दा पहिले हामीले चाहिँ त्यसलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्नुपर्छ एउटा, र दोस्रो चाहिँ त्यो क्षेत्रको 4 किल्ला तोकेर हामीले त्यसलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्छ, र यो दुईवटा चाहिँ विश्व सम्पदा सूचीमा जानको लागि एउटा महत्त्वपूर्ण प्रक्रिया हो। त्यस पछाडि अरू प्रक्रियाहरू छँदैछन् र अहिले हामीले जनकपुर चाहिँ विश्व सम्पदा सूचीमा सम्भावितको सूचीमा पहिले नै छ र यसलाई हामी अब संरक्षित स्मारक क्षेत्रको लागि घोषणा गर्नको लागि सम्बन्धित सरकारवालाहरूसँग निकायसँग छलफल गरिरहेका छौँ र आशा गरौँ त्यो एउटा हामी छिटै नै घोषणा गर्न सक्छौँ र त्यो बाहेक अहिले हामी चाहिँ दार्चुलाको उकुमा रहेको पुरातात्विक भग्नावशेष र त्यस पछाडि डडेलधुरामा रहेको अजयमेर कोटलाई चाहिँ विश्व सम्पदा सूचीको चाहिँ सम्भावित सूचीमा राख्नको लागि हामी काम गरिरहेका छौँ। धेरै धेरै धन्यवाद।